نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم مسن انسانیت اس میں سے متنی دور ہے اور آج ہمارا ٹاپک ہے حبس منصب کا الزام نبی صلی اللہ علیہ وسلم پر اور بہت سارے جو الزامات لگائے گئے اس میں سے ایک الزام کہ آپ کو منصب کا شوق ہے آئیے پڑھتے ہیں کسی بھی حق کی بات کرنے والے کو یعنی علم بردارانِ حق کے دامن خلوص پر نفسانیت کے دھبے ڈالنے کے لیے مخالفین نے ہر دور میں ایک الزام یہ رکھا ہے کہ یہ شخص کچھ بننا چاہتا ہے یہ جملہ نوٹ کریں یعنی جو بھی خلوص کے ساتھ دین کے کام پہ آ جاتا ہے اس کے اوپر ایک یہ الزام لگا دیا جاتا ہے کہ اس کو کچھ بننا ہے اس کو بڑا بننے کا شوق ہے کوئی منصب حاصل کرنے کے در پہ ہے اپنا کوئی مقام بنانا چاہتا ہے حضرت موسیٰ اور ہارون علیہ السلام کے خلاف یہی پروپیگنڈا کیا گیا کہ یہ لوگ اپنی حکومت جمانا چاہتے ہیں حضرت عیسیٰ علیہ السلام کے خلاف غوغا کیا گیا کہ یہ صاحب تو یہودیوں کا بادشاہ بننے کے خواب دیکھ رہے ہیں اسی طرح وفد نجران کی آمد کے موقع پر سرور عالم صلی اللہ علیہ وسلم کے خلاف یہودیوں نے ایک پروپیگنڈا یہ بھی اٹھایا کہ یہ ساری جان ماریاں تو بس اس غرض سے ہیں کہ جو مقام عیسیٰ علیہ السلام کا چلا آ رہا ہے وہ آپ کے قبضے میں آ جائے دیکھیے ذرا کہاں سے جوڑا یعنی حضرت عیسیٰ کی جگہ آپ لینا چاہتے ہیں اور عیسائیوں کو اور دوسرے لوگوں کو آہستہ آہستہ گھیر کر اپنی پرستش پر لگا لیا جائے غور فرمائیے حضور صلی اللہ علیہ وسلم نے اس طرح کا کبھی کوئی دعویٰ نہیں کیا تھا ایسے منصب کی طلب کا اشارہ تک نہیں دیا تھا کبھی آپ نے پڑھا تو پوری مکی زندگی پڑھی مدنی پڑھ رہے ہیں کبھی آپ نے کہا اللہ کے نبی نے کہا مجھے لیڈر بناؤ مجھے سردار بناؤ میری پوجا کرو میری بیعت کرو جو بیعت بھی اسلام پہ لی جاتی تھی اس دور میں تو وہ اسلام پہ عمل کرنے کی بیعت ہوتی تھی لیکن مخالف طاقت نے خود ہی اپنے ذہن سے ایک تومار گھڑ لیا یعنی ایسے ہی ایک طوفان بنا لیا اور اپنی جگہ طے کر لیا کہ محمد صلی اللہ علیہ وسلم کا مقصد تو یہ ہے کہ عیسیٰ علیہ السلام بن کر پوجا کرائیں دعویٰ نہ کیا ہو تو نہ صحیح دل میں اسی کی ارادے ہیں اچھا لوگ پھر دل پہ پہنچ جاتے ہیں نہیں اندر سے کچھ ہے باہر سے تو نہیں کہتے پر ان کے دل میں یہ چھپا ہوا ہے ابھی یہ ارادے سامنے نہیں آئے تو کیا ہوا آثار بتا رہے ہیں کہ کبھی نہ کبھی یہ سامنے آ کر رہیں گے وفد نجران کے ارکان کے کان ان فضولیات سے بھرے گئے ہوں گے جبھی تو اس وفد کے ایک رکن ابو نافع قرظی نے یہ سوال حضور صلی اللہ علیہ وسلم سے کھلم کھلا دریافت کیا کہ کیا آپ ہم سے یہ چاہتے ہیں کہ ہم آپ کی اس طرح پوجا کریں جیسے نصارہ عیسیٰ علیہ السلام کی پوجا کرتے ہیں وفد کے ایک دوسرے رکن الربیس یا الرئیس یا الرمیز یعنی یہ بعض پرانی کتابوں میں پروناؤنسیشن کا جو فرق ہوتا ہے نا اس کے لیے یہ فرق ہے کہ کہیں یہ نام آیا تو کہیں کوئی دوسرا نام آیا رمیز نے یہ بھی پوچھا کہ محمد صلی اللہ علیہ وسلم کیا آپ ہم سے یہی چاہتے ہیں اور اسی لیے دعوت دیتے ہیں آپ نے جواب دیا خدا کی پناہ اس بات سے کہ میں اس کے سوا کسی اور کی بندگی کروں بس مجھے خدا نے اس مقصد کے ساتھ نہیں اٹھایا نہ مجھے اس کا حکم دیا ہے آپ دیکھیے کہ کتنے بڑے دل کی بات ہے نا یاد رکھیے ہم سب سے زیادہ محتاط اپنی ذات کے بارے میں ہوتا ہے کوئی ہماری ماں کو برا کہہ دے ہمیں برا تو لگتا ہے لیکن ہم برداشت کر جاتے ہیں کوئی ہمارے بھائی کو کچھ کہہ دے لیکن جہاں ہماری ذات پہ بات آتی ہے ہم چیخنے لگتے ہیں ہم چلانے لگتے ہیں ہم کہتے ہیں اچھا جی مجھے ایسا سمجھا میں ایسی ہوں میں ویسی ہوں یہی چیز سمجھ آ رہی ہے کہ اللہ کے نبی پہ ذاتی طور پہ یہ الزام لگانا اور اس کا سننا سنانا بہت بڑی بات تھی قرآن بھی اس موقع پر پکار اٹھا کہ کسی انسان کا یہ منصب نہیں ہے کہ خدا اسے کتاب اور حکمت اور نبوت سے سرفراز کرے تو پھر وہ لوگوں سے یہ کہنے لگے کہ اللہ کے بجائے میرے بندے بن جاؤ یہ کہاں پڑھی آیت یاد ہے آپ کو سورت آل عمران کونوا ربانیین وہ آیت ہے یہ تو کیا پتہ چلا کہ جب لوگ دیکھتے ہیں نا کہ حق کی دعوت پھیل رہی ہے اور کوئی لالچ نہیں ہے ان کو کچھ لینا نہیں ہے کوئی دینا نہیں ہے تو لوگ پھر اسی قسم کی فضولیات پہ آنے لگتے ہیں اور یاد رکھیے گا یہ وہ چیز ہے جو دوسروں کی ہمتوں کو توڑنے کے لیے کیے جاتی ہیں مقصد کیا ہوتا ہے کہ اس بات کے کرنے کے بعد یہ اپنے اس کام سے ہٹے اور ایک بات اپنے لیے نوٹ کر لے اگر آپ کی دعوت سچی دعوت اللہ کے لیے ہوگی نا تو آپ کو ان الزامات سے کوئی فرق نہیں پڑے گا کوئی آپ کو ایڈمائر کرے نہ کرے کوئی آپ کو فائدہ دے نہ دے کوئی آپ کی تعریف کرے نہ کرے آپ ایک دھن میں چلیں گے یعنی آپ کے اور میرے لیے یہ کرائیٹیرین ہے ایک معیار ہے کہ میں چیک کروں کہ کیا میں اپنے لیے دین کا کام کرتی ہوں या अल्लाह के लिए? अल्लाह के लिए करेंगे ना तो आपको परवाह भी नहीं रहेगी। लोग अच्छा कहें, लोग बुरा कहें, लोग आपके बारे में कोई लंबी चौड़ी बातें करें, कुछ करें, आप लगे रहेंगे तारीफ और तनकीद से बेनियाज होकर आप अपना काम करते रहेंगे। और अगर आप लोगों की बातों से तंग आकर छोड़ दें और लोग तारीफें करें तो खूब हड़बड़ के करें, तो खतरे की बात है, फिर आप अल्लाह के लिए नहीं कर रहे, फिर आप अपने नफ्स के लिए कर रहे हैं। और ये बहुत सख्त इम्तिहान होता है, ये बहुत सख्त इम्तिहान होता है। दीन का काम करते वक्त एक इंसान को इन इम्तिहानों के वक्त में खुद को जमा लेना बड़ी बात है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम को इन बातों से कोई फ़र्क नहीं पड़ा। हम में से बाज़ लोग कहते हैं अब दिल नहीं करता काम करने को, अब मोटिवेशन लूज़ हो गया है, अब ख़राब हो गया है, अब मैं कुछ सोचती हूँ कोई कुछ करता है, कोई मेरी बात नहीं मानता इसलिए मैंने नहीं काम करना, कोई मुझे नहीं मानता मैंने उस काम नहीं करना। ये सब वसवसे हम सबको आ सकते हैं। बस मैं क्लास में हूँ और आप में से आधी क्लास बैठी है तो मेरा नफ्स कहेगा छोड़ो इनको क्या पढ़ाना है, आधे लोग आए हैं आधे आए ही नहीं है। नहीं, मुझे क्या सोचना चाहिए, ये जो आधे आए हैं ना इनका हक है कि मैं पढ़ाऊँ, और मेरे अमल तो इस काबिल भी नहीं कि ये आधे भी आते। तो मैं फ़ौरन आप थोड़े लोगों का आना अपने लिए एक अपॉर्चुनिटी, एक मौका समझूंगी और मैं पढ़ाना शुरू कर दूंगी। और अगर मैं भरी हुई क्लास हो तो मैं को आज तो मैं 4 घंटे पढ़ाऊंगी, और मैं आऊं और दर्स में देखूं 5 लोग बैठे हैं तो मैं कहती हूँ इतनी दूर से मुझे इन्होंने बुलाया और 5 लोगों को बुलाया, मैं जा रही हूँ। नहीं, मुझे उस वक्त नबी सल्लम की वो हदीस याद करनी चाहिए कि तेरे बुलाने से या तेरी दावत से अगर एक बंदा भी दीन पे आ जाता है तो तेरे हक में ये सुर्ख ऊंटों से बेहतर। बात ख़त्म ना, मैं आपके सर पे कोई एहसान करूँ ना आप मेरे सर पे एहसान करें, ये हम सब के ऊपर अल्लाह का एहसान है कि उसने हमें इस काम की दावत दी। और याद रखिए ये बड़ा मुश्किल वक्त होता है, ये इल्ज़ाम लगते हैं ना, जब ये जब लगेंगे तो फिर आपको भी पता लगेगा, और ये आज भी लगते हैं। मज़े की बात बता दूँ, क्योंकि ये अब अल्लाह के नबी के बारे में जो बात है ये कोई छोटी बात नहीं है। तो क्या अल्लाह के नबी जैसे शख्स जो बिल्कुल बेज़र्र थे और जो अल्लाह सुबहाना ताला की गाइडलाइन में चल रहे थे उन पर ये बातें लगी तो क्या आज नहीं लगेंगी? आज सारे ये इल्ज़ाम लगते हैं, अंदर कोई बात है, कोई राज है, आखिर इनको मिलता क्या है, इनका कोई ज़ाती फ़ायदा तो ज़रूर होगा, अच्छा ये इनको स्पॉन्सर कौन करता है, अच्छा इनको सपोर्ट कौन करता है, अच्छा ये आया कैसे, ये गया कैसे। लोग जितनी एनर्जी उनको दीन सीखने और अल्लाह की बात को समझ के अमल करने में लगानी चाहिए ना, उतनी सिखाने वालों की ज़ात में खो जाते हैं, तो खो जाएं, नुकसान किसका होगा। बस आप देखिए एक डॉक्टर है, आप बीमार हैं, आपको किस चीज़ की ज़रूरत है, क्या आप उस डॉक्टर के पास जाएं, अपनी बीमारियां दिखाएं बताएं और इलाज कराएं? सीधी सी बात है। अब वो डॉक्टर आपको दवा दे, ये खानी है, ये पीनी है, इसका ये परहेज़ है, आपको सेहत कब होगी भला, कि जब आप उस दवा पे अमल करेंगे, परहेज करेंगे सीधी से। और कोई जाके इसके उलट डॉक्टर साहब ने पढ़ा कहाँ से, डॉक्टर साहब डिग्री दिखाए, डॉक्टर साहब ये अस्पताल वाले आपको कितनी पे देते हैं, डॉक्टर साहब ये जो दवाई आपने लिख के दी है क्या इसमें कोई आपका प्रॉफिट तो नहीं है, डॉक्टर साहब डॉक्टर साहब, तो डॉक्टर साहब कहेंगे नेक्स्ट प्लीज तुम तो बाहर जाके बैठ के ये सारे सवाल मेरे सेक्रेटरी से कर लो, तो मुझे नया मरीज भेजो ताकि मैं उसकी जवाब दूँ। जिसके दिल में हिदायत की तलब है वो हिदायत देने वाले को हमेशा मुहसिन समझेगा। इसी नाते से नबी सल्लम हमारे लिए मुहसिन इंसानियत है। मैं कहती हूँ आज वेस्ट में अगर कोई बिलफर्ज नबी सल्लम के खिलाफ बात करता भी है ना तो उसको अल्लाह के नबी का ये मुहसिन होना दिखा दें। अगर मदीना के ये मुट्ठी भर लोग नबी सल्लम को मान जाते, आपकी खैर से फ़ायदा उठाते, आज दुनिया में कौन सा दीन सबसे ऊपर होना था? इस्लाम, क्योंकि उनको काम करना आता है, उनको पता है कि दीन के काम कैसे होते हैं। लेकिन अफसोस की बात है कि नफ्स की ऐसी शरारतें होती हैं कि जो दीनदारों से फ़ायदा लेने की वजह उनकी बात कहने वाले में खो जाते हैं, तो नुकसान किसका होता है? अल्लाह के नबी का नुकसान हुआ। ये इल्ज़ाम लगे होंगे, आप तक बातें जाती भी होंगी, इसमें कोई शक नहीं है कि नहीं जाती होंगी, जाती होंगी, लेकिन आज किसका नुकसान हुआ, जो महरूम रह गए? तो खुलासा क्या हुआ इस सारी बात का, आप अल्लाह के लिए काम कर रहे हैं, आप दीन सीख रहे हैं ना, आप अपने ऊपर लें। अब ये ज़रूरी नहीं कि हर बंदा दीन सिखाने के वक्त इन मुश्किलात में आएगा, नहीं, आप जिस दिन दीन सीखने घर से निकलेंगे याद रखिए आपके ऊपर इल्ज़ाम लगेंगे, ताने होंगे, ये पहली दिन की बात नहीं है। आप صرف وظیفے پڑھیں کوئی الزام نہیں ہے، آپ صرف بیٹھ کر تسبیحوں پہ دانے پھیریں کوئی الزام نہیں ہے، آپ بیٹھ کے 100 دفعہ درود پڑھیں کوئی الزام نہیں ہے، آپ ختم میں جائیں کوئی الزام نہیں ہے، دین کے نام پہ جو منعقد محفلیں ان میں جائیں کوئی برا نہیں کہتا، کیونکہ یہ عام ہے، یہ کامن ہے، لوگوں نے اس کو دیکھا شروع سے. لیکن دین پہ الزام تب لگے گا آپ کے جب آپ دین سیکھنے جائیں گے. کیوں؟ نہ تو آپ کی ماں سے گئی، نہ بہن گئی، نہ آپ کی بھابھی جاتی ہے، نہ دیورانی جاتی ہے، نہ آپ کی ساس آئی. اب گھر والوں کو یہ ایک نئی چیز لگے گی، وہ کہیں گے ہائے ہائے یہ کیا کہہ رہے ہیں، یہ کیسے ہو رہے ہیں، وہ ہو رہا ہے، دس اینڈ دیٹ. اس وقت میں صبر کریں. یہ سیرت ساتھ ساتھ پڑھنے کا یہ سب سے بڑا فائدہ ہے کہ جس میں آپ کے میرے لیے سبق ہے. تو اللہ تعالیٰ سے دعا ہے کہ ہماری اصلاح فرمائے. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک.